नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। मुलुकमा फेरि एकपटक राजनीतिक सरगर्मी बढ़ेको छ। 7 दशक लामो नेपाली राजनीतिक संघर्ष र त्यसले ल्याएको उपलब्धिका बीच जनताका आवश्यकता र अपेक्षा पूरा नभएका आवाजहरू सड़कसम्म पुग्न थालेका छन्। आज चैत्र 3 गते आजको राजनैतिक परिवर्तन र उपलब्धिसँग प्रत्यक्ष जोड़िएको 2046 सालको जनआन्दोलन उठाउन 2046 साल चैत्र 3 गतेको ठूलो योगदान छ। त्यस दिन नेपालका लेखक र साहित्यकारहरू पञ्चायती व्यवस्थाको विरोधमा कालोपट्टी बाँधेर सड़कमा उत्रिएका थिए। चैत्र 3 साहित्यिक संगठन मूलत वामपन्थी साहित्यकारहरूको थियो, तर त्यसमा सबै लेखक र साहित्यकार आबद्ध भई सड़कमा उत्रिएका थिए। साहित्यकारहरू त्यसरी सड़कमा आएपछि तत्कालीन समयमा आन्दोलनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र वामपन्थीहरूलाई आन्दोलन हाँक्न सहयोग पुगेको थियो। आदिकवि भानुभक्तको 205 जन्म जयन्तीलाई सन्दर्भ पारेर 3 दिने हिमवत खण्ड साहित्य कला सम्मेलन हिजो मात्रै सम्पन्न भएको छ। यसै सन्दर्भका बीचमा चैत्र 3 नेपाली साहित्यको पछिल्लो अवस्था, नेपाली राजनीतिमा साहित्य क्षेत्रको योगदान लगायतका विषयमा अन्तरसंवादमा कुराकानी गर्नेछौं। हिमवत खण्ड कला साहित्य सम्मेलनका सल्लाहकार समेत रहेका साहित्यकार जीवेन्द्र देव गिरी हामीसँग कुराकानीमा हुनुहुन्छ। गिरीज्यू, स्वागत छ यहाँलाई। मैले एउटा ऐतिहासिक सन्दर्भ आजकै एउटा संयोग भनौं चैत्र 3 को अवसर पारेर पृष्ठभूमिमा उल्लेख गरे। नेपाली साहित्यकारहरूले नेपालको आजको राजनैतिक परिवर्तन र उपलब्धिमा पुर्याएको योगदानको चर्चा गरिरहँदा जसरी अहिले सड़कमा जनताका आवश्यकता र अपेक्षाहरू पूरा भएनन् भनेर फेरि आवाजहरू उठ्न थालेको छ, कसरी हेर्न सकिन्छ?
हजुर, अब यहाँलाई थाहा छँदैछ, हामीले नेपालमा ठूलो परिवर्तन भयो, मुलुक चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो र यो बीचमा परिवर्तनका अनेक श्रृङ्खलाहरू भए र धेरै क्षेत्रमा हिजोभन्दा धेरै परिवर्तन पनि भएको छ। तर अब जनताका अपेक्षाहरू परिवर्तन सँगसँगै वृद्धि हुँदै पनि जान्छन् र कतिपय चिजहरू अपेक्षा गरे अनुरूप नभएको हुँदाखेरि असन्तुष्टि हुनु स्वाभाविक हुन्छ। तर अब केही पनि भएको छैन अथवा चाहिँ यो परिवर्तनले चाहिँ बिगारेको हो कि भन्ने खालको कुरो जुन उठ्छ, त्यो कतिपय यो आफ्नो खालका संकुचित चिन्तनहरूबाट पनि त्यस्ता खालका कुराहरू उठ्ने गरेका छन्। त्यसो भएर ती सबैलाई केलाएर हामीले हेर्नुपर्छ।
जसो अब भनौँ न, प्रजातन्त्रमा दलहरू मूलत निर्णायक हुन्छन्, राजनीति मूल भएका कारण दलहरूसँग साहित्यकार लेखक लगायतका समाजका विभिन्न क्षेत्र सम्बद्धहरूको कहीँ न कहीँ निकटता पनि, र यी यहाँले अहिले उल्लेख गरेका जस्ता अपेक्षाका कुरा होस् या आवश्यकताहरू पूरा नभएको या प्रजातन्त्रका मूल मर्म विपरीत कहीँ कतै दलहरू अघि बढेको सन्दर्भमा दलहरूलाई खबरदारी पनि यी समाजका विभिन्न क्षेत्रहरूले गरिरहेका हुन्छन्। आजको दिनमा जसरी एउटा खालको फेरि ध्रुवीकरण देखिन थालेको छ, नेपालका साहित्यकारहरूले कसरी यसलाई लिएका छन्? यहाँ लामो समयदेखि साहित्य क्षेत्रमा रहनुभयो।
मुलुकमा अब राजनीतिक परिवर्तनपछि जसरी राजनीतिक क्षेत्रमा खास गरिकन अब दिगो रूपमा एउटा स्थायी किसिमले त्यो सरकारहरू पनि बन्न सकेनन्, पटक पटक बन्ने, पटक पटक विघटन हुने त्यस्तो भइरहेको हुनाले एउटै दलले राम्रोसँग सरकार पनि हाँक्न सकेन र यो जुन खालको कतिपय संवैधानिक समस्याहरू पनि छन् यी सबै चिजहरूले गर्दाखेरि ठोस किसिमले एउटा खास दलले काम गर्न सकिराखेको स्थिति देखिँदैन। त त्यो चिजले गर्दाखेरि कहिले कतै गठबन्धन गर्नुपर्ने, कहिले कतै गठबन्धन गर्नुपर्ने त्यो खालको एउटा असजिलो परिस्थिति पनि देखा परिरहेको छ। र ध्रुवीकरणका कुरा यहाँले गर्नुभयो, ध्रुवीकरण खास गरिकन त्यस्तो खालको जुन खालको एउटा परम्परावादीहरूको एउटा गठबन्धन भन्ने खालको अवस्था छ त्यो एकातिर, अर्कोतिर परिवर्तनकारीहरूको पनि अर्को आफ्नो चाहिँ बन्न सक्ने त्यस्तो देखिन्छ। तर जेसुकै भए पनि इतिहास चाहिँ पछाडि धकेलिँदैन, इतिहास भनेको जहिले पनि अगाडि बढिरहन्छ र नयाँ परिवर्तनका लागि अगाडि गइरहन्छ। त्यस भएर कतिपय अन्तर्द्वन्दहरू आउनु त्यस्तो पनि हुनसक्छ र कतिले चाहिँ यो धमिलो पानीमा माछा मार्ने चेष्टा पनि गरेका हुन सक्छन्। तर मलाई के लाग्छ भने यो लोकतान्त्रिक व्यवस्था यस्तो व्यवस्था रहेछ जसले चाहिँ समस्याहरू आएका ती समस्याहरूलाई धेरै जनसमुदायको माझमा पनि पुगिरहने र त्यसको समाधान पनि त्यहीँभित्र आइराख्दो रहेछ। त्यस कारणले लोकतान्त्रिक व्यवस्था जुन हामीले ल्याएका छौँ यसलाई सुदृढ गर्ने कुरो हाम्रो अर्को कुरो छँदैछ। त्यस कारणले जतिसुकै यो व्यवस्थाका विकल्प चाहिँ अर्को व्यवस्था अथवा योभन्दा पछाडिको व्यवस्था त्यस्तो कहिले हुन सक्दैन। यसले नै यसका समाधानहरू पत्ता लगाउँदै अगाडि बढ्छ र यहीभित्रबाट यसको समाधान निस्किन्छ भन्ने मलाई लाग्दछ।
जस्तो अब नेपाली साहित्यका विषयहरू छन् नि मूलत त्यहाँका पात्रहरू प्रवृत्तिहरू विषयहरू हामीले यदि हेर्ने हो भने त्यो कालखण्डसँग समयसँग समाजसँग एकदम निकट रहेर साहित्यको रचना गर्ने गरिन्छ। शाहवंशीय राजतन्त्रले अथवा सक्रिय राजा शासन कालमा भएका समस्याहरू, राणा शासनमा आम मानिसहरूले भोगेका समस्याहरू, पञ्चायतका पालामा भएका अप्ठ्याराहरू, जनजीविकामा सवालहरूमा यी यावत विषयहरू नेपाली साहित्यका थुप्रै विषयहरू छन् जसलाई इतिहासका रूपमा या साहित्यका अन्य विभिन्न विधाका रूपमा हामीले पढ्न पाउँछौं। आजको दिनमा चाहिँ नेपाली साहित्यको राजनीतिसँग जोडिएको विषय के हो? भएका परिवर्तनहरू उपलब्धिहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा, संस्थागत गर्ने सन्दर्भमा सरकारहरूले गरिरहेका प्रयासहरूलाई साहित्यकारहरूले कसरी लेखिरहेका छन्? के आम मानिसहरूले गरेका अपेक्षा या आवश्यकताहरू पूरा नभएका विषयहरू बढ़ी लेखनमा छन् कि अथवा होइन भइरहेको छ भनेर साहित्यकारहरूले पनि कहीँ कतै चित्त बुझाइरहेका छन् कि विषयहरू चाहिँ कस्ता उठिरहेका छन्?
नेपाली साहित्यले एउटा लामो यात्रा पार गरेको छ, हामीलाई खुसी पनि लाग्छ। अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली साहित्यले दाँजिन सक्ने अवस्थामा त्यहाँसम्म विकास भएर गएको छ। हाम्रा धेरै अग्रजहरूले यसमा योगदान गर्नुभयो। कैयौँले धेरै असिजिलाहरू जेल नेल भोग्नुभयो, कतिले ज्यान पनि गुमाउनु भयो, कतिले चाहिँ प्रवासका प्रताडनाहरू भोग्नुभयो र नेपाली समाजको परिवर्तनका लागि साहित्यिक क्षेत्रबाट धेरै महत्त्वपूर्ण योगदान भएको छ। र अहिले पनि नेपाली साहित्य चाहिँ अहिले विभिन्न विधाहरूमा लेखन चाहिँ जारी छ र यतिखेर चाहिँ अब हिजो अग्रजहरूले जे ल्याउनु भयो त्यसैको परिवर्तनको फल आज हामीले चाकिरहेका छौँ। कैयन असजिलाहरू समाजले भोगिराखेका उहाँहरूले ल्याउनुभयो साहित्यका माध्यमबाट विभिन्न कथा कविता उपन्यास गीत सङ्गीत अनेक गरेर चाहिँ त्यो आयो र अहिले पनि केही समस्याहरू छन्। अहिले खास गरिकन यतिखेर मुलुकले चाहिँ समाजवाद उन्मुख नेपाल लोकतान्त्रिक गणतन्त्रलाई समाजवाद उन्मुख बनाउने भनेर भनिरहेको छ र यस्तो स्थितिमा साहित्यकारहरूले अब नयाँ विषयहरू हिजोका विषयहरू थिए परिवर्तनका लागि राणाकाल फाल्नको लागि एउटा खालको रचनाहरू रचिए, त्यसपछि फेरि पञ्चायतकाल आयो, पञ्चायतकालका लागि त्यहाँ प्रजातान्त्रिक काल आयो, फेरि त्यसका फेरि केही समस्या आयो, त्यहाँबाट फेरि पञ्चायत आयो, समस्या आयो। त्यति बेला पनि लेखकहरूले कुनै न कुनै रूपले अप्ठ्यारो बेला पनि अनेक किसिमले प्रतीकात्मक किसिमले होस् अथवा विभिन्न विवादात्मक किसिमले अथवा सिधै कति गर्ने गरिकन त्यसरी आइराखेका रचनाहरू र अहिले पनि आइराखेका छन् र लेखकले चाहिँ समाजमा जुन खालको ज्यागति भएको हुन्छ अथवा चाहिँ सामाजिक समस्याहरू हुन्छन् तिनलाई लेख्न उसको कर्तव्य हुन्छ र अहिले पनि लेखकहरूले चाहिँ कतिपय भ्रष्टाचार विरोधी कुराहरूमा आक्रमणहरू गरिरहनु भएको छ र त्यसै गरिकन मुलुकबाट विदेश पलायन बढ्यो र विदेशमा पलायनलाई चाहिँ कसरी रोक्ने त्यो बारेमा कलम चलाइरहनु भएको छ। अहिलेका झुलन्त समस्याहरू खास गरिकन राष्ट्रिय अर्थतन्त्रको विकास अहिले चाहिँ एकदमै आवश्यक भएको छ। परतान्त्रिक जुन चाहिँ आर्थिक अवस्थाभित्र उनीहरूको दबदबाभित्र मुलुक बस्नु परिराखेको छ, त्यसले गर्दाखेरि देशमा यो कसरी समृद्धि ल्याउने, कसरी सुखी नेपाल बनाउने भन्ने बारेमा पनि लेखकहरूको चिन्ता त्यत्तिकै छ। त्यसले गर्दाखेरि खास गरिकन कृषि क्षेत्रका आधुनिकीकरणहरू अझै पनि समाजमा चाहिँ अरू भइराखेका असमानताहरू, धेरै किसिमका असमानताहरू छन्, ती असमानता मेट्ने एकदम संविधानले धेरै राम्रो व्यवस्था गरेको छ तर पनि व्यावहारिक रूपमा कतिपय कुराहरू लागू हुनु समस्याहरू भइराखेका छन्। त्यस कारणले गर्दाखेरि हाम्रो समाजमा भएका भेदभावहरू, ठुलो सानोको भेदभाव, त्यसपछि के भन्छ जातीय भेदभाव, महिला पुरुषका भेदभावहरू, लिङ्गीय भेदभावहरू, त यी खालका कतिपय विभेदहरू जुन छन् ती विभेदहरूको अन्त्यको लागि पनि लेखकहरूले कलम चलाइरहनु भएको छ। र यी समस्याहरूलाई चाहिँ अब एउटा विषय बनाएर विभिन्न रचनाहरू अहिले भइरहेका छन्।
जस्तो अब यहाँहरूले सम्मेलन गर्नुभयो, हिजो मात्रै त्यो सम्मेलन सकिएको छ, तीन दिने, मूल रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्य कुन कसीमा छ, हामीले कतिको उचाइ लिइरहेका छौं भन्ने सन्दर्भमा पनि यो सम्मेलनमा केही चर्चाहरू भए। हाम्रो साहित्य चाहिँ अहिले भाषा, नेपाली भाषा, नेपाली साहित्य कस्तो अवस्थामा रहेछ, किनभने यहाँहरूले अन्तर्राष्ट्रिय स्तरका भनौँ न विदेशी अन्य भाषाका साहित्यकारहरूलाई पनि आमन्त्रण गर्नुभयो, छलफल गर्नुभयो।
यहाँले हिम्मत खण्ड कला साहित्य संस्कृति सम्मेलनको कुरा गर्नुभयो होला, र त्यो सम्मेलन चाहिँ आज तेस्रो दिन हो र आज अन्तिम दिन पनि हो। यसको चाहिँ यो कार्यक्रममा धेरै देशका सहभागी हुनुहुन्छ, बाहिर नेपाली नेपालकै विभिन्न क्षेत्रबाट पनि सहभागीहरूको संख्या छ, मुलुकका विभिन्न भागबाट आउनुभएको छ, र त्यसै गरिकन भारत, बङ्गलादेश, म्यानमार, तिब्बत, चिनको तिब्बत, त्यो गरेर अनि हाम्रो यतापट्टि सिक्किम, दार्जिलिङ सबैतिरबाट भारतका विभिन्न क्षेत्रहरूबाट यहाँ चाहिँ प्रतिनिधित्व भएको छ। र यो सम्मेलनमा चाहिँ खास गरिकन हिम्मत खण्डलाई केन्द्रित गरेर विभिन्न चर्चा परिचर्चाहरू भइरहेका छन्। हिम्मत खण्डको साहित्य र सँगसँगै यो हिम्मत खण्डको साहित्यको र नेपाली भाषीहरू भएका विभिन्न मुलुकको त्यहाँको साहित्यिक अवस्था बारेमा, त्यहाँ कसरी चाहिँ साहित्यिक गतिविधि अगाडि बढ्दो छ, त्यहाँ कसरी सांस्कृतिक, खास गरिकन लोक संस्कृति केन्द्रित छ अहिलेको छलफल, र त्यहाँका लोक संस्कृतिका महत्त्वपूर्ण विषयहरू उठिराखेका छन्, र विभिन्न देशहरूमा खास गरिकन भारतकै पनि काशी हिन्दू विश्वविद्यालयबाट यहाँ प्रतिनिधित्व छ, त्यहाँको विभागीय प्रमुख हुनुहुन्छ, सिक्किम विश्वविद्यालयको नेपाली विभागको त्यहाँको प्रमुख हुनुहुन्छ, र ती छलफलहरूबाट के देखिन्छ भनेदेखि नेपाली विषयमा लेखन पठनको कार्यक्रम चाहिँ त्यहाँ पनि एक किसिमले विश्वविद्यालय तहमा पनि त्यसको पठन पाठन बढिरहेको र साहित्यिक लेखन पनि अहिले नेपालीहरू जहाँ जहाँ बसोबास गर्नुभएको छ उहाँहरू त्यहाँ सङ्गठित हुने, साहित्यिक सङ्घ संस्थाहरूका माध्यमबाट चाहिँ रचनाहरूलाई ल्याउने त्यस्तो गरिराखेको देखिन्छ, र एक किसिमको कसरी चाहिँ बाहिर बस्दा पनि नेपालप्रति र नेपालीप्रति यहाँप्रतिको सद्भाव बोकेर उहाँहरू आउनुभएको छ। र खास गरिकन यो हिम्मत खण्ड जुन छ, हिम्मत खण्ड भनेको अफगानिस्तानदेखि लिएर उता म्यानमारसम्म, हिमाचलदेखि लिएर अरुणाचलसम्म, यो हिम्मत खण्ड चाहिँ ठुलो सभ्यताको केन्द्रका रूपमा रहेको, कैलाश पर्वत यहीँ रहेको, कैलाश पर्वतमा कैलाश पर्वत पहिले यतैतिर यो सिजा साम्राज्य अन्तर्गत हिम्मत खण्ड अन्तर्गत रहेको र त्यसबाट जुन चाहिँ निस्त्रित त्यहाँबाट निस्किएको जुन जल हो त्यो प्रवाह हुने नेपालका ठुल्ठुला नदीहरू नेपालमा भएको र त्यो हिमालय पर्वतको जुन चाहिँ प्राचीन संस्कृति हो त्यो संस्कृति चाहिँ अत्यन्त गौरवशाली, धेरै आस्थाका केन्द्रहरू सँगालेर बसेको, यहाँ चाहिँ वैदिक संस्कृतिको केन्द्र बनेको, त्यसपछि गएर यो बौद्ध संस्कृति, बोन संस्कृति, किराँत संस्कृति, त धेरै संस्कृतिहरूको सङ्गम स्थलका रूपमा नेपाल रहेको र त्यसले हिजो जुन खालको संसारलाई आलोकित गरेको थियो, एउटा गौरवशाली परम्परा थियो, यही भूमिमा विभिन्न रचनाहरू, वेदहरूका रचनाहरू, त्यसपछि गएर व्याकरणका रचनाहरू र कैयन विचार चिन्तनका दर्शनका कुराहरू यहाँबाट बाहिर गए त्यो चिज चाहिँ लाई हामीले कसरी एउटा जुन किसिमले विश्वव्यापी रूपमा त्यसको एउटा प्रचार प्रसार हुनुपर्ने, विश्वव्यापी रूपमा हिमवत्खण्ड अथवा त्यसको यो अघि मैले भनेको अफगानिस्तानदेखि म्यानमारसम्मको यो जुन हिमवत्खण्ड हो त्यसको केन्द्र भागमा रहेको नेपाल भएको र हाम्रा पुर्खाहरूले गरेको हिजोको गौरवशाली जुन काम हो त्यो कामका बारेमा चाहिँ सोधखोज हुनुपर्ने
अब जस्तो जस्तो हजुर जस्तो अब यो शुक्रबार शुक्रबार शुरू भएको अब हिजो दोस्रो दिनसम्म पनि छलफल भएको छ, यहाँले उल्लेख गरे कैयौं कार्यपत्रहरू त्यहाँ प्रस्तुत भएका छन्। मूलत मेरो प्रश्न नेपाली भाषा साहित्यलाई चाहिँ अहिले भनौँ न अन्तर्राष्ट्रिय मापनमा हामी कहाँ छौं, हाम्रा साहित्यिक कृतिहरू त्यसभित्रका विषयहरूको चाहिँ तुलना गर्दाखेरि हाम्रो अवस्था कस्तो छ, ती विषयहरूमा पनि पक्कै पनि विभिन्न व्यक्तित्वहरूले कार्यपत्रमा उल्लेख गर्नुभएको छ।
हजुर गर्नुभएको छ, भाषा बारेमा हिजो राम्रो छलफल भएको थियो, जस्तो नेपाली भाषाकै बारेमा प्राध्यापक डाक्टर चुडामणि बन्धुको राम्रो कार्यपत्र त्यहाँ आएको थियो र अहिले नेपाल भाषा नेपाली भाषाको जुन चाहिँ अवस्था हो यो भाषा चाहिँ सम्पर्क भाषाका रूपमा त्यसपछि प्राचीन गौरव बोकेको भाषाको रूपमा र अहिले अन्तर्राष्ट्रिय भाषाको रूपमा र भारत र नेपालमा सरकारी कामकाजको भाषाको रूपमा जुन किसिमको यसको विकास भएको छ र त्यो त्यसलाई अझै कसरी बलियो बनाउने जस्तो खास गरिकन यसको प्राविधिक शब्दहरू को अझै पनि विकास गर्नुपर्ने, कतिपय यो भाषाका सन्दर्भमा आएका समस्याहरू अब बेला बेलामा छलफल पनि भइरहन्छन्, एउटा जीवन्त भाषाभित्र छलफल हुन्छ र ती छलफल भएका चिजहरूले यस निष्कर्ष पनि विभिन्न छलफलहरूबाट आउँछन् र त्यसलाई हामीले चाहिँ व्यवस्थित पनि गर्दै गइराखेका छौँ, विभिन्न बहसहरू विभिन्न छलफलहरू भाषालाई लिएर भइरहेछन् भनेर नेपाली भाषाका बारेमा कुराकानी भएको थियो र सँगसँगै अब नेपालमा त एउटा नेपाली भाषा मात्र छैन, नेपालका विभिन्न भाषाहरू छन् र विभिन्न जातिका भाषाहरू छन् र तिनीहरूको अवस्था र तिनीहरूको बारेमा पनि विभिन्न विद्वानहरूले विभिन्न कोणबाट संस्कृतिका कुरा गर्दाखेरि भाषाका चर्चा पनि सँगसँगै ल्याउनु भएको थियो र त्यो भाषिक समुदायका बारेमा पनि उहाँहरूले कुरा गर्नुभएको थियो
हामी अन्तरसंवादमा छौ। अन्तरसंवादमा आज हामी हिमवत खण्ड कला साहित्य सम्मेलन चलिरहेको छ, शुक्रबार शुरू भएको हो, आजसम्म चल्नेछ। सम्मेलनका सल्लाहकार साहित्यकार जीवेन्द्र देव गिरीसँग कुराकानी गरिरहेका छौं। यहाँले एउटा निकै महत्वपूर्ण सन्दर्भ अहिले उल्लेख गर्दै हुनुहुन्छ कि राष्ट्रियताका सन्दर्भमा जसरी हाम्रा भाषाभाषीहरू छन् यी भाषाभाषीहरूलाई हामीले चाहिँ विभिन्न हिसाबले महत्व दिन सक्यौं, त्यहाँभित्र रहेका विषयहरू त्यहाँका साहित्यहरू त्यहाँका भनौँ न लोक साहित्यहरू यी यावत कुराहरूलाई चाहिँ तीनै भाषाहरूमा उठाएर आम मानिसहरूमा भिजाउन सक्यौं भने हाम्रो राष्ट्रियता बलियो हुन्छ, यो सन्दर्भमा चाहिँ कसरी काम गर्न सकिएला?
नेपालका विभिन्न भाषाहरूको विकासको लागि अब पहिलो कुरा त राम्रो खालको तथ्याङ्क हुनु पर्यो, कुन भाषा कुन अवस्थामा छ भन्ने बारेमा जानकारी राम्रो हुनुपर्छ र त्यसो भयो भने कुन भाषाका लागि कुन तहको चाहिँ विकास आवश्यक छ, कहीँ नेपालका भाषाहरू मौखिक रूपमा मात्रै सीमित छन्, उनीहरूको वर्णमाला नै बनेको छैन, तिनीहरूको वर्णमाला बनाउँदा नै काफी हुन्छ, त्यसपछि शब्दकोशहरू व्याकरणहरूको विकास सँगसँगै त्यसमा साहित्यको विकास गरेर जानुपर्ने हुन्छ र त्यो हिसाबले चाहिँ अहिले काम पनि भइराखेको छ, हामीलाई खुसी पनि लाग्छ। अहिले
यी हाम्रा जुन साहित्यिक प्रतिष्ठानहरू छन् हजुर हाम्रा जुन यी साहित्यिक प्रतिष्ठानहरू छन् सरकारका तर्फबाट गठन गरिएका विभिन्न चाहिँ साहित्यिक निकायहरू पनि छन् प्रज्ञा प्रतिष्ठान सहितका, अब त्यसै गरी विभिन्न भनौँ न गैर सरकारी क्षेत्रबाट पनि साहित्यकारहरूको आफ्नै प्रयासमा पनि जमर्कोमा पनि विभिन्न चाहिँ संघ संस्थाहरू क्रियाशील छन्, यद्यपि अब साझा प्रकाशन सहितका केही संस्थाहरू चाहिँ दुःखद बाटोतिर अगाडि बढ़िरहेको पनि यहाँले हामीहरूले देखिरहेका छौं, त्यो पनि एउटा अवस्था विद्यमान छँदैछ। यद्यपि भइरहेका प्रयासहरूका सन्दर्भमा भइरहेका प्रयासहरूलाई अझ राम्रो बनाउने सन्दर्भमा सरकारका तर्फबाट साहित्य क्षेत्रका तर्फबाट हुनुपर्ने प्रयासहरू चाहिँ कस्तो लाग्छ यहाँलाई?
मलाई चाहिँ के लाग्छ भनेदेखि सरकारको अहिले एकदम प्राथमिकताको क्षेत्र साहित्य हुनुपर्ने हो, किनभनेदेखि त्यतापट्टि साहित्यकै माध्यमबाट नै हामीले अहिले आएको जुन परिवर्तन हो यसलाई दिगो दरिलो बनाउनको लागि परिवर्तनका लागि पनि साहित्यले ठुलो भूमिका खेल्छ, आएको परिवर्तनलाई दरिलो बनाउन पनि यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ। र अहिले मलाई के लाग्छ भने अहिले हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको जुन साहित्यप्रतिको अनुराग छ त्यो चाहिँ निकै महत्त्वपूर्ण छ। यो हिम्मतकण्ड कला साहित्य सम्मेलन जुन भयो यसको अघिल्लो सिरिज अगाडि पनि भएको थियो र निकै राम्रो भएको थियो र अहिले पनि यो सम्मेलन जुन भयो यो सम्मेलनको उद्देश्य चाहिँ खास गरिकन साहित्यिक महत्त्व, भाषिक महत्त्व, सांस्कृतिक महत्त्व, अहिले संस्कृतिमा चाहिँ अलिक बढ जोड दिएको छ र उहाँ साहित्यप्रति रुचि राख्नुहुन्छ र आफैले पनि लेख्नुहुन्छ र सँगसँगै यो कुरो सबैले अनुभूत गर्न आवश्यक छ। नेतृत्वले जुन साहित्यप्रतिको एउटा अनुराग राखेको छ त्यो धेरै महत्त्वपूर्ण कुरा छ र सामाजिक परिवर्तनका लागि अथवा अहिले भएका संस्थाहरूलाई यहाँले अघि साझा प्रकाशनकै कुरो गर्नुभयो, साझा प्रकाशन कैयौँ वर्ष अगाडि नेपाली भाषा गोर्खा भाषा प्रकाशनी समिति समूहदेखि आएको साझा प्रकाशन डुबिरहेको छ र त्यस्तै गरिकन अरू कतिपय क्षेत्रमा पनि साहित्यलाई अझ प्राथमिकता दिएर जानुपर्छ। हिम्मतखण्ड जस्तै यस्ता खालका यो सम्मेलन सँगसँगै भएका सङ्घ संस्थाहरूलाई दरोगर लगेर अहिलेका कुराहरूलाई साहित्यिक भाषाबाट लैजाँदाखेरि जति प्रभावकारी हुन्छ समाजमा त्यो चाहिँ अरूबाट हुँदैन। त्यस कारणले गर्दाखेरि साहित्यलाई महत्त्व दिनुपर्छ भएकै विभिन्न नेपाल प्रज्ञा प्रतिष्ठान छ, अरू प्रज्ञा प्रतिष्ठानहरू पनि छन् संस्कृतिसँग सम्बन्धित नेपाल
हजुर। अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ हजुर, मेरो अन्तिम जिज्ञासा छ, विगतका दिनमा चाहिँ साहित्यकारहरू लेखकहरूलाई के आरोप लाग्ने गरेको थियो भने यिनीहरू दरबार निकट भए, यिनीहरूले राजतन्त्र जोगाउन राजतन्त्रको रक्षा गर्न काम गरे, पञ्चायतमा पनि त्यो आरोप लाग्यो, स्वतन्त्र लेखन भएन, अझै भन्न मिठो शब्द भन्यो भने त यिनले अण्डी खाए, दरबारको अण्डी खाए, पञ्चायतको अण्डी खाए भन्ने शब्दहरू पनि त्यतिखेर प्रचलनमा रह्यो। आज फेरि लेखक साहित्यकारहरू अथवा पत्रकारहरू समेत माथि पनि त्यस्तो आरोपहरू लगाउनेहरूको संख्या बढेर गएको छ। देशभित्रको व्यवस्था या दलहरूको कार्यकर्ता भयो भन्ने मात्रै होइन कि विदेशी समेतको सहायतामा काम गरे, यिनीहरूले चाहिँ कहीँ न कहीँ राष्ट्र विरूद्ध काम गरे भन्ने खालका आरोपहरू पनि अलिअलि सुनिन थालेको छ, कसरी लिने यसलाई?
हामीले कुनै समाजमा पनि एउटा के हेर्नुपर्छ भनेदेखि नि जुनै समाजमा पनि राम्रा नराम्रा मान्छेहरू हुन्छन्, असल मान्छे पनि हुन्छन् खराब मान्छे पनि हुन्छन्, सबैलाई एउटै डालोमा हेरेर आरोपित गरियो भने त्यो राम्रो हुँदैन। कतिपय राम्रा पक्षहरूलाई हामीले राम्रो भन्न पनि सक्नुपर्छ, नराम्रो पक्षहरूलाई निर्मम चाहिँ हामीले आक्रमणी गर्नुपर्छ। त्यसो भएर साहित्यकारहरू सबैले चाहिँ हन्डी खाए, भत्ता खाए, उ त लेखे भन्ने खालको कुरा जुन हुन्छ त्यो एकदमै असत्य कुरा हो र राम्रा साहित्यकारहरू जसले राम्रो गर्नुभएको छ उहाँ अहिले नेपालको एउटा ठुलो समस्या मैले त्यो देख्छु कि राम्रो मान काम भइराखेकोमा राम्रो पनि भन्न नसक्ने र सबैलाई एकैतिर हाल्ने र मिसमास गरेर त्यो छानबिन नगरिने र त्यो खालको कुरा आइराखेको छ। त्यस कारणले त्यस्ता आरोपहरू लाग्ने गरेका हुन् र त्यसलाई हामीले राम्रोसँग बुझ्नुपर्छ र खास गरिकन सामाजिक सञ्जालका माध्यमबाट चाहिँ भ्रमहरू फिजाइराखेको पनि मैले चाहिँ फिजिराखेको देखिन्छ। त्यस कारणले यसै समयमा पनि एकदमै राम्रो लेख्ने साहित्यकारहरू पनि हुनुहुन्छ, हिजो पनि मान्छेहरूले मैले भने नि ज्यानै गुमाउने गरेर देशै छाड्नुपर्ने गरेर मान्छेहरूले देखेका होइनन्, मान्छेहरूले कतिले चाहिँ जेलका कठिन उसबाट चाहिँ जीव ज्यान आफ्नो
संक्षेपमा
जेल ब्रेकहरू भए कैयौँ भए त त्यस्तो खालको कुरा हिजो पनि थियो र आज पनि मान्छेहरू लेखिराखेका छन्। अब जहाँसम्म यहाँले सत्ता र पार्टीको कुरा गर्नुभयो राजनीतिसँग
हजुर गिरिजीको हामी आगामी दिनमा यहाँसँग पुनः वार्ता गर्नेछौँ, आजका लागि समय सकिएको जानकारी गराउन चाहन्छु। राजनीति मित्र राजु थापा र शङ्कर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।